रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज। बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालमा एक महिनाभित्र ओपिडी सेवा सञ्चालनमा आउने। बर्दियामा गत आर्थिक वर्षमा औलोका 48 जना बिरामी भेटिए।
बाँकेमा 65% नागरिक मात्र साक्षर। 5 वर्षमा 10 करोड रुपियाँ खर्च भए पनि सोचे जस्तो उपलब्धि हुन सकेन।
राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा 3 जना मनोनित, कङ्ग्रेस असन्तुष्ट।
र 3 स्टारलाई हराउँदै सङ्कटा क्लब हेटौडा गोल्ड कपको सेमी फाइनलमा प्रवेश।
हिमाल पहाड तराई कोही छैन पराई। बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालमा एक महिनाभित्र ओपिडी सेवा सञ्चालनमा आउने भएको छ। जनताको प्रत्यक्ष सहभागितामा 2065 साल माघ 10 गते महायज्ञ गरेर सुरु गरिएको अस्पताल निर्माणलाई पूर्णता दिँदै 12 वर्षपछि स्वास्थ्य सेवा सुरु गर्न लागिएको हो। अस्पताललाई नेपाल सरकारको आर्थिक सहयोग र भरतपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मत कुमार कच्चेपतिले त्रिपक्षीय सम्झौता गरेपछि प्रक्रियामा जाँदा अस्पताल सञ्चालनमा 2 वर्ष ढिलाइ भएको बताउनुभयो। ओपिडी सञ्चालन गर्नका लागि तत्कालको लागि 2 जना सर्जन डाक्टर, मेडिकल अधिकृत, नर्सिङ अधिकृत तथा लगायत 30 जनाको लोकसेवा मार्फत करार सेवामा कर्मचारी भर्ना भइरहेको कक्षपतिले बताउनुभयो। चैतको पहिलो हप्तामा सुरु हुने सेवा सञ्चालनका लागि चाहिने ल्याबका सामग्रीहरू अधिकांश आइसकेकाले सञ्चालन गर्न कुनै समस्या नरहेको उहाँको भनाइ छ। अस्पतालले सञ्चालनको सुरुमा ओपिडी र डी केयर दिवा हेरचाह सुविधा प्रदान गर्ने जनाएको छ। आगामी आर्थिक वर्षमा क्यान्सर उपचारको पूर्ण सेवा दिने गरी तयारीका साथ लागेको कक्षपतिको भनाइ छ।
बर्दियामा गत आर्थिक वर्षमा औलोका 48 जना रोगी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयले गत आर्थिक वर्ष 2073-74 बर्दिया जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच गरिएका 5,294 जनामध्ये 38 पुरुष र 9 महिला गरी जम्मा 48 जनामा औलोको संक्रमण भेटिएको जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका मोहन शर्माले बिरामी हुनेमा कामका लागि भारत गएर आउने 15 वर्षमाथिका पुरुषहरूको संख्या बढिरहेको बताउनुभयो। जिल्लाका ठाकुरबाबा नगरपालिका अन्तर्गतका साबिकका बगनाहा र नेउलापुर गाविस सहितका साबिकका ढोडरी, कालिका, मगरागढी, धदवार र बानियाभार गाविस औलोको उच्च जोखिममा रहेको उहाँको भनाइ छ। उहाँले मलेरिया ज्वरोको समयमै सरकारी स्वास्थ्य संस्थामा निशुल्क रगत जाँच गराई उपचार गरेमा निशुल्क उपचार हुने बताउनु भएको छ। एनोफिलस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने यो संक्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने गर्दछ।
2068 सालको जनगणनामा 4,91,000 भन्दा बढी जनसङ्ख्या रहेको बाँकेमा 65% नागरिकहरू मात्र साक्षर रहेका छन्। निरक्षर हटाउन भन्दै सरकारद्वारा सञ्चालित 5 वर्षीय साक्षरता अभियानमा जिल्ला शिक्षा कार्यालय बाँके मार्फत करिब 10 करोड रुपियाँ खर्च भए पनि सोचे जस्तो उपलब्धि हासिल हुन सकेन। सुनौ नेपालगञ्जबाट पठाएको यो रेडियो सामग्री।
बाँकेको डुडुवा गाउँपालिका ओडा नम्बर 5 नानपुरवा निवासी धनी बुढा थोकी आफूले पढ्न नपाएको दुखेसो सुनाउनु हुँदै उहाँ मात्र होइन, उहाँ जस्तै अन्य प्रौढ नागरिकहरू अहिले पनि आफ्नो नाम लेख्न सक्दैनन्। आफूहरूले पहिले पढ्न नपाएकोमा उनीहरू दुखी छन्।
पहिलाको जमानामा पढाउँदै जानि नसक्ने थिएन पनि गाई बिजी हेर्ने खेती किसान गर्ने
नाम आउँदैन लेख्न
आम्बुवा मरिया म दाइलाई भन्छु मलाई कगो असर देखाइदिए कस्तो हुने भन्छु भन्ने तिम्रो काम कहिले गरिदिन्छ र तिमी लेखेर कहाँ जाने हो भन्ने हाम्रा अब घरका श्रीमानहरूले भने कोही दिदी बहिनी उस्तैले पनि भन्यो हुन् अद्भुतले अब हामीले कगो चिर्नौँ त अनि म त त्यो भन्ने त भाउ दुःख लाग्छ।
यस्तै निरक्षर नागरिकहरूका लागि सरकारले साक्षरता कक्षा सञ्चालन गरेको थियो। साक्षर अभियान नेपाल अन्तर्गत बाँकेले शैक्षिक सत्र 2069-70 सञ्चालन गरेको साक्षर अभियानले 5 वर्षमा पनि सार्थकता पाउन सकेन। 3 महिनाको सिकाइ खासै उपलब्धिमूलक हुन नसकेको स्थानीयहरू बताउँछन्।
1 महिना पनि कहिले पढ्ने कहिले नपढ्ने त्यसै गरी गरिरहने
3 महिना कति पढाएको थिएँ पढाउनु त बिचमा त्यस्तै हो कहिले आउने कहिले नआउने शिक्षिका त्यसो भएर सबैले छोडिदिएको थियो
चुलाई भागेर उल्टा मुखी पढाइदिएर त्यसले थाहै पाएनौँ हामीले भयो त कको अचेत देखाउनु पर्न सुक्नु पर्छ क्या हामी त अनपुरलाई त पहिला क भने भयो हुन्थ्यो
अनि खेलाबाट पढाउँछन् कि टुबाबाट पढाउँछन् हामी त्यो पढ्नै जानेनौँ त क्या क ख भन्थ्यो यो गाले हामीलाई त पापी पु पु भन्न पटाया केही जानेनौँ।
2068 सालको जनगणना अनुसार बाँकेको कुल साक्षरता 65% छ जस अन्तर्गत महिला 59% र पुरुष 71% मात्र साक्षर छन्। जिल्लाका 72,412 जना निरक्षरहरूलाई साक्षर बनाउनका लागि सञ्चालित 5 वर्ष अभियानले तथ्याङ्कमा 95% साक्षर देखाए पनि उपलब्धि न्यून रहेको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउत बताउनुहुन्छ।
95% माथि नै गएको थियो रिजल्ट भेरिफाई गर्दा पनि होइन अब कसो भने सहभागिता त भयो होइन बिचमा हामीले फेरि जम्मैलाई त्यो कन्टिन्यू गर्न सकेनौँ निरन्तर त नपाएपछि 30-40% चाहिँ बढेको चाहिँ हो साक्षरता रेट चाहिँ होइन तर अब हामी 100% प्राप्ति चाहिँ हुन सकेन।
करिब 10 करोडको लगानीमा सञ्चालित साक्षरता अभियान खासै उपलब्धिमूलक नभएपछि अहिले बाँकेमा 23 सामुदायिक सिकाइ केन्द्र मार्फत 2 वर्षे साक्षरता कक्षा सञ्चालनमा रहेको छ। निरक्षरहरूमा पढ्ने इच्छा शक्ति भए पनि यस्ता अभियान क्षणिक भएकाले खासै प्रभावकारी नभएको देखिन्छ।
3 महिनालाई हो आया हो तर अनि हामीलाई त्यही बेला छोराछोरी जन्माउन ठिक्क भयो।
देश संघीय संरचनामा गइसकेको र केन्द्रीय अधिकार विकेन्द्रित भएको अवस्थामा अब स्थानीय तहहरूलाई काम गर्न सहज छ। उनीहरूले चाहेको खण्डमा यो समस्या समाधान गर्न सकिने देखिन्छ। नेसु जोशी, नेपालगञ्ज।
जनप्रतिनिधिहरू उद्घाटन र स्वागत तथा बधाई कार्यक्रममै व्यस्त रहने गुनासो बढेका बेला 6 नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वार्षिक उत्सव तथा सभा समारोह जस्ता कार्यक्रममा नजाने घोषणा गर्नुभएको छ। उहाँले सरकारको कार्यशैलीलाई बलियो बनाउन सबै मन्त्रीलाई त्यस्ता औपचारिक कार्यक्रममा नजान निर्देशन दिएको भन्दै यस्ता कार्यक्रममा मन्त्रीहरूलाई नबोलाउन समेत आग्रह गर्नुभएको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई औपचारिक कार्यक्रममा नजाने मुख्यमन्त्रीको निर्णय तपाईँलाई कस्तो लाग्यो भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
कतिपय नेताहरू त मान्छेको व्यक्तिगत घरको उद्घाटन गर्न दुनियाँ गइरहेछ होइन। अब जनताको त्यत्रो चाहिँ सपना बाँडिया छ हिजोदेखि म यसो गर्छु उसो गर्छु दुनियाँ कुरा गरिरहेछ त्यो कुरालाई चाहिँ कम्प्लिट गर्नलाई उनीहरूले आफ्नो काम छोडेर अर्काको कामतिर बढी फोकस गर्यो भने त्यो चाहिँ हामीले एचिभ गर्न सक्दैन। त्यसैले यो निर्णय चाहिँ राम्रै लाग्छ मेरो लागि।
उहाँहरू त्यस्तो ठाउँ जानुपर्छ किनकि यस प्रदेशको प्रमुख भएपछि राम्रो सल्लाह सुझाव दिने र सल्लाहहरू लिने गर्नुपर्छ त्यस कारणले उहाँहरू त्यस्तो ठाउँ जानु जरुरी छ।
मलाई चाहिँ अनि यो उद्घाटन गर्न नजान राम्रो लाग्छ किनभने टाइम वेस्ट गर्नुभन्दा अनि विकासको कार्यहरूमा लगानी त्यो टाइम लगानी गरेर विकास गर्नु नै राम्रो लाग्छ।
अब सधैँभरि उद्घाटन जानु हुँदैन सबैको जनताको इच्छा आकाङ्क्षा हुन्छ कसैले देखेका हुँदैन कसैले सुनेका हुँदैन यसको बारेमा जान्ने इच्छा पनि पाउँछन् त्यो उद्घाटन जानै मिल्दैन चाहिँ भन्न मिल्दैन। अब त्यसलाई नै चाहिँ अब चाहिँ आफ्नो चाहिँ एउटा पहिचानको अब म मन्त्री हुँ भने आफू ऊ बनायो भने चाहिँ त्यो गलत हो तर त्यो उद्घाटनमा उहाँ हाम्रो अब सबैले मानेको हुनाले तर अब जानुपर्छ।
सबै मन्त्रीहरू सबै जनप्रतिनिधिहरू उद्घाटनै सभा समारोह समारोहहरूमा मात्रै जान खोज्दाखेरि चाहिँ कामहरू रोकिन सक्छ अड्किन सक्छ। यो कामले यो चाहिँ मलाई वास्तवमा राम्रो लाग्यो। सँगसँगै मुख्यमन्त्रीले जे भन्नुभएको छ उहाँ आफै पनि नजाने चाहिँ पर्थ्यो जस्तो चाहिँ हजुर मलाई
मेरो विचारमा जानै पर्छ है। अब जस्तै सरकारी कार्यालयहरू हुन्छ नि जस्तो हस्पिटलहरू खोल्नु पर्यो भने नेताहरूको बढी भूमिका हुनाले जनता आम जनतालाई सबैले सचेत बनाउनै पर्यो त्यस ठाउँको समस्याहरू बुझेर समाधानको लागि उपायहरू निकाल्न पर्यो।
कुनै पनि त्यस्ता औपचारिक कार्यक्रम नगएर मन्त्रीहरूले यो निर्णय ठिक गरेका छन् दस बजे भन्दा अगाडि र बेलुका पाँच बजे भन्दा पछाडि अथवा बिदाको दिन यस्ता किसिमका कार्यक्रमहरू गर्दा पाएपछि यो उपयुक्त छ र यसको यो मन्त्री निर्णय प्रदेश स्तरले गरेको निर्णय ठिकै छ।
नेताहरूले राम्रै विचार चुन्नु भयो जस्तो मानेको छु, किनभने जनताहरूलाई यत्रो जिम्मेवारी प्रदान गरिसक्नु भएको छ, त्यत्रो चुनेर आफ्नो सरकारले दिएको जिम्मेवारी ग्रहण गर्नुपर्ने हुन्छ, त्यही भएर पनि मन्त्रालय अन्तर्गत गएर विकास निर्माणका कामहरू गरिदिनु पर्यो।
भेरी खबरमा छिमेक श्रेफेसँगै राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालमा एक महिनाभित्र ओपिडी सेवा सञ्चालनमा आउने, बर्दियामा गत आर्थिक वर्षमा औलोका 48 बिरामी भेटिए, बाँकेमा 65% नागरिक मात्र साक्षर, 5 वर्षमा 10 करोड रुपियाँ खर्च भए पनि सोचे जस्तो उपलब्धि हुन सकेन लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, कर्णाली जिल्लाहरूमा उडान भर्ने विमानहरूले सहुलियत भाडा दरमा नियमित उडान गरे मात्र चार्टर उडान गर्न पाउने भएका छन्। सेवाग्राही नभएको भन्दै विमानहरूले मनमानी रूपले यात्रुलाई होल्डमा राखी चार्टर उडान गर्न थालेपछि कर्णालीका यात्रुहरू मर्कामा परेका थिए। उनीहरूलाई मध्यनजर गर्दै नेपाल वायु सेवा निगमले सहुलियत दरमा नियमित उडान गर्ने विमानको मात्र चार्टर गर्न पाउने निर्णय गरेको नागरिक उड्डयन कार्यालयका राजाका प्रमुख प्रताप बाबु तिवारीले बताउनुभयो। विभिन्न निकायहरूको सिफारिसमा निकटका व्यक्तिहरूलाई सहुलियत दर रेटमा टिकट वितरण हुँदै आएको गुनासो आएपछि नागरिक उड्डयन कार्यालय राजाले सहुलियत दरको टिकट सधैँ सिधै वायु सेवा निगमबाट पाउने व्यवस्था सुरु गरेको जनाएको छ।
एसियाली विकास बैङ्कको करिब 1.5 अर्ब रुपियाँ आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रको सडक तथा ढल निर्माण प्रक्रिया सुरु गरेको छ। क्षेत्रीय सहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाइ मार्फत नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांश सडक तथा नाला निर्माण हुने भएको हो। परियोजना कार्यान्वयन इकाइले आशय पत्र सूचना सार्वजनिक गरेपछि निर्णय प्रक्रियाले औपचारिकता पाएको छ। कालिका जेटिएसजी सङ्घको सम्झौता अनुसार नगरमा 36 किलोमिटर सडक तथा 40 किलोमिटर नाला निर्माण हुन लागेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। 1,44,71,66,465 रुपियाँको लागतमा 30 महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको परियोजनाका इन्जिनियर शैलेन्द्र महाजनले बताउनुभयो।
पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका 4 नम्जामा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ भने 9 जना घाइते भएका छन्। दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका 4 नम्जाका 42 वर्षका नगेन्द्र रोका र 12 वर्षका बालक दिपेन्द्र विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुली चौरले जनाएको छ। सुवर्णावती गाउँपालिका 3 रुइनीबाङबाट लुङ्ग्री गाउँपालिकाको नम्जा जाँदै गरेको लु 2 त 7930 नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ। ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
यस्तै बाजुराको बडीमालिका नगरपालिका 8 जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। से 1J940 नम्बरको जीप दुर्घटना हुँदा हुम्लाको उदानचुली गाउँपालिका 3 40-वर्षीय बलबहादुर बुढा र मुगुको खतिवडा गाउँपालिका 8 45-वर्षीय कालीबहादुर राउतको मृत्यु भएको हो। बुढाको घटनास्थलमै र राउतको उपचारको क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 6 जनाको जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा 3 जनाको मनोनित गर्नुभएको छ। राष्ट्रपतिले डाक्टर युवराज खतिवडालाई झापाबाट, रामनारायण विडारीलाई मकवानपुर र मोरङका डाक्टर विमला पौडेललाई मनोनित गर्नुभएको छ। यस्तै खतिवडा र पौडेल एमाले र विडारी माओवादी निकट मानिनुहुन्छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्द गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नयाँ नाम सिफारिस गरेको हो। देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरे पनि राष्ट्रपति कार्यालयले दलहरूसँग परामर्श गर्नुपर्ने भन्दै थन्काएको थियो। 59 सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट सीटबाट 8 जना गरी 56 जना चुनिने र 3 जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ। यस्तै यता नेपाली कंग्रेसले भने सरकारले पूर्वाग्रही निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति अध्यक्षमा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले पालो पालो गर्ने बताउनु भएको छ। गृह जिल्ला चितवनको भरतपुरमा पत्रकार सम्मेलनमा उहाँले अब ओली र आफू दुवैजना नयाँ पार्टीको अध्यक्ष भएको भन्दै महाधिवेशन नहुँदासम्म बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भएको बताउनु भएको छ। दुई पार्टी एकता भई सैद्धान्तिक रूपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रूपमा निर्वाचन आयोगमा दर्ता गरेपछि एकताले वैधानिकता पाउने बताउनु भएको छ। एकता कानूनी र प्राविधिक कामकाजका लागि दुईवटा कार्यदल बनाएकाले कार्यदलले प्रतिनिवेदन दिएपछि एकताको औपचारिक घोषणा हुने उहाँको भनाइ छ। उहाँले दुवै दलका केन्द्रीय समिति भङ्ग गरी नयाँ बनाएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने बताउनु भएको छ।
प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधान न्यायाधीश गोविन्द पराजुलीलाई पदमुक्त गराई छाड्ने आफ्नो संकल्प रहेको बताउनु भएको छ। सर्वोच्चमा विचाराधीन अदालतको अवहेलना मुद्दामा लिखित जवाब पेश गर्दै डाक्टर केसीले पराजुलीबारे आफ्नो पूर्व अडान दोहोर्याउनु भएको छ। नबुद्धि जवाफमा उहाँले आफ्नो भनाई न्यायालय विरूद्ध नभई गलत निर्णय दिने न्यायाधीश विरूद्ध रहेको उल्लेख गर्नुभएको छ। केसीले आफू चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत रहेको भन्दै प्रधान न्यायाधीश पराजुली का आदेश तथा फैसलाले मेडिकल माफियाले प्रशय पाउने दावी गर्नुभएको छ। प्राजुलीले आफूलाई पक्राउ गर्न षड्यन्त्र गरेको तथा आफ्ना वकिललाई मार्ने धम्की दिएको डाक्टर केसीको जवाफमा उल्लेख रहेको छ। यसैबीच प्रधान न्यायाधीश प्राजुलीको नागरिकताबारे छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रदर्शन समेत भएको छ। प्रधान न्यायाधीशको नागरिकताका छानबिनको माग गर्दै प्राध्यापक डाक्टर गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डाक्टर अभिषेक सिंह लगायतले निवेदन दर्ता गराउनु भएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भनी अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रेफेसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा लागौं। सोझै केही खेल खबरतिर। अर्को वर्ष नेपालगंजमा हुन लागेको 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कोट हात्तीको छावाको बच्चाको सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले लोगो, गीत, नारा र मस्कोटको रूपमा हात्तीको छावा सार्वजनिक गर्नु भएको हो।
सङ्कडा क्लब हेटौँडामा जारी टुबर्ग हेटौँडा गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तिम चारमा स्थान बनाउने क्रममा सङ्कडाले थ्री स्टाइललाई 1-0 पराजित गर्यो। सङ्कटाको तर्फबाट खेलको 83 मिनटमा कर्ण लिम्बुले गरेको गोल नै विजय गोल साबित भयो। यो सँगै सेमी फाइनल समीकरण पूरा भएको छ। यसअघि समूह एबाट मनाङ मर्स्याङ्दी र आर्मी क्लब सेमी फाइनलमा पुगिसकेका छन् भने समूह बीबाट नेपाल पुलिसले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। फाइनल प्रवेशका लागि आज मनाङ मर्स्याङ्दी र आर्मी क्लब बीच भिडन्त हुनेछ।
धनगढीमा चैत्र 17 गतिदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको आज बोल कबल हुने भएको छ। प्रतियोगिताका लागि 202 खेलाडीले नाम दर्ता गराएका खेलाडीहरूलाई 4 समूहमा विभाजन गरिने आयोजकले जनाएको छ। 3 वर्षदेखि राष्ट्रिय टिममा रहेका तथा कम्तीमा 15 अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी पहिलो समूह एमा रहनेछन् भने समूह बीमा बाँकी राष्ट्रिय खेलाडी र 19 वर्ष मुनिका टिमका खेलाडी हुने भएका छन्। समूह सीमा अनक्याप्ड खेलाडी समावेश हुनेछन् भने समूह डीमा ट्यालेन्ट हन्टबाट छानिएका स्थानीय प्रतिभा रहने भएका छन्। यस्तै समूह एकका खेलाडीका लागि एउटा टिमले 1,00,000-1,50,000 र समूह बीका खेलाडीका लागि भने 50,000-1,00,000 बोली लाग्ने भएको छ। समूह बीका खेलाडीहरूका लागि 25,000-75,000 र समूह डीका खेलाडीका लागि 25,000-40,000 बोली लगाइन पाउने भएको छ। रणनीतिक खेलाडीको रूपमा हरेक टिमले 1-1 खेलाडी अनुबन्ध गरिसकेका छन् भने बाँकी 13 खेलाडीका लागि एउटा टिमले बढीमा 11,00,000 खर्च गर्न पाउने भएका छन्। डिपिएल 2 टिम चौराहा धनगढी, सिवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, विराटनगर किङ्स, काठमाडौँ गोल्डन्स र रूपन्देही च्यालेन्जर्स गरी 6 टिमको सहभागिता रहेको छ।
यस्तै धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट हुँदैछ। फाल्गुन 13 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साबिकका 5 विकास क्षेत्र तथा एउटा विभागीय टिम सशस्त्र प्रहरी बल एफएफ गरी 6 टिमको सहभागिता रहेको छ। राष्ट्रिय खेल परिषदको संयोजकत्व तथा कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा रहेको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र पश्चिमाञ्चल भिड्नेछन्। सहभागी 6 दुई समूहमा विभाजन गरिएको छ भने समूह विजेता उपविजेताले सेमिफाइनलमा स्थान पाउनेछन्। प्रतियोगिताको विजेताले 5,00,000 तथा उपविजेताले 2,00,000 रुपियाँ पुरस्कार पाउनेछन्।
बाँकेको खजुरा गाउँपालिका 2 सीतापुरमा नेपालमै पहिलो भलिबल एकाडेमी बन्ने भएको छ। 6 महिनाभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ भलिबल एकाडेमी को राखेपका सदस्य सचिव केशव कुमार विष्टले शिलान्यास गर्नुभएको छ। एकाडेमीका लागि 3 करोडको लगानी लाग्ने अनुमान गरिएको खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष भीम ओलीले बताउनुभयो।
प्रजातन्त्र दिवस स्थानीय तह मूल आयोजक समिति वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा भएको मैत्रीपूर्ण फुटबलको उपाधि गैर सरकारी संघ संस्थाको टिमले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटबलको फाइनलमा सरकारी संघ संस्थाको फुटबल टोलीले राजनीतिक दलको फुटबल टिमलाई 2-3 हराएको हो। मैत्रीपूर्ण फुटबलमा कलाकार कर्मचारी र जनप्रतिनिधिहरूको गरी 5 टोलीको पनि सहभागिता रहेको प्रजातन्त्र दिवस स्थानीय तह मूल आयोजक समिति वीरेन्द्रनगर नगरपालिकाका खेलकुद संयोजक किशोर कण्डेलले बताउनु भएको छ। यस्तै पुरस्कार भने आगामी नगरसभामा छलफल गरी वितरण गरिने कण्डेलले बताउनुभयो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालमा 1 महिनाभित्रै ओपिडी सेवा सञ्चालनमा आउने। बर्दियामा गत आर्थिक वर्षमा औलोका 48 बिरामी भेटिए।
बाँकेमा 65% नागरिक मात्र साक्षर। 5 वर्षमा 10 करोड रुपियाँ खर्च भए पनि सोचे जस्तो उपलब्धि हुन सकेन।
राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा 3 मनोनित। कङ्ग्रेस असन्तुष्ट।
र थ्रिस्टारलाई हराउँदै सङ्कटा क्लब हेटौडा गोल्डकपको सेमिफाइनलमा प्रवेश। हवस् त, बिहान 8 फेरि हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु रावत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।